Aku menjadi putuannya membawa rezeki nanti. Jualan jenis ini kalau bapa ada sila selamanya. Ini bahut ni jadi saya bahut ni biarin sahab ni agar terus terbitan agar dia nak mampu
efisien formal. Itulah इन बातों को नोट करें। आजकल लिखने की आदत बिल्कुल ख़त्म हो गई, कलम पकड़ना भी आता नहीं है, लिखना भी आता नहीं है, सारी चीज़ें सिस्टम में हैं। अल्फा की स्वेलिंग भी मालूम नहीं है, इसलिए कि वो खुद स्वेलिंग भी दे देता है। हमारा इल्म इतना कच्चा होता चले जाए। अच्छे अच्छों को डिसिप्लिन की स्वेलिंग मालूम, अब स्वेलिंग भी नहीं मालूम तो डिसिप्लिन क्या है। इसलिए पहले ही तैयारी कर लें ताकि नंबर वार उन चीज़ों को लिखें, सिर्फ कागज़ में नहीं बल्कि दिल में लिखें और उनका मुजाकरा करें। इंशाअल्लाह अल्लाह की ज़ात से उम्मीद है कि माहौल में कुछ तब्दीली आएगी, अल्लाह की रहमत को हम अपनी तरफ मुतवज्जह करने वाले बनेंगे। इसलिए इन बातों का मुजाकरा करने के लिए ये बात पहले ही अर्ज कर दी गई है। بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن يتق الله يجعل له مخرجا ويرزقه من حيث لا يحتسب وقال تعالى ومن يتق الله يجعل له من أمره يسرا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم حضرت ابو ذر غفاری رضی اللہ عنہ عرض کرتے ہیں کہ ایک موقع پر میں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے درخواست کی اوصینی یا رسول اللہ یا رسول اللہ مجھے ایک بات کی نصیحت کیجیے ایک بات کی تاکید فرمائیے عربی میں وصیت کا جو لفظ ہے کسی بات کو تاکید سے اور اہمیت سے کہنے کو کہتے ہیں اسی لیے دنیا سے جانے والا جو بات کہتا ہے اس کو وصیت کہتے ہیں کہ لوگ اس کی بات کو توجہ سے سنتے ہیں اور جو وہ بولتا ہے اس پر عمل کرنے کی کوشش کرتے ہیں تو اس طریقے سے ہم کو ان باتوں کو لینا چاہیے جب حضرت ابو ذر غفاری رضی اللہ عنہ نے آپ صلی اللہ علیہ وسلم سے یہ درخواست کی تو آپ نے فرمایا علی اوسی کب تقوی اللہ پہلی چیز میں تجھے اللہ کے تقوی کی وصیت کرتا ہوں فَإِنَّهُ أَزْيَنُ لِأَمْرِكَ كُلِّهِ اس لئے کہ یہ چیز تیری تمام چیزوں کو مزین کرے گی خوبصورت بنائے تیری زندگی میں تقوی آئے گا تو تیری زندگی کی ہر ہر چیز تیرا ہر ہر عمل وہ بہت خوبصورت ہوگا اللہ کے نزدیک بڑا پسندیدہ ہوگا تو ہر شعبے میں ہر جگہ ہر وقت ہر حال میں ہم اللہ سے ڈرنے والے بنے پہلی بات تنہائی میں ہو مجمع میں ہو دن میں ہو رات میں ہو کہیں بھی ہم ہوں اللہ سے ڈرنے والے بنے اللہ تعالیٰ نے فرمایا وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا جو اللہ سے ڈرتا ہے अल्लाह तबारक व तआला तंगियों में, तकलीफों में, परेशानियों में उसके लिए राहें खोलते। आज हमने हरियत परेशान है, हरियत के साथ तंगी, तकलीफ, परेशानी लगी हुई। अल्लाह फरमाते हैं अल्लाह से डरो तो तंगियों में हम रास्ते खोलेंगे। ويرزقه من حيث لا يحتسب, और ऐसी जगह से रिज़्क अता फरमाते हैं जहां से तुम्हारा वहमो गुमान भी नहीं होगा। आज इंसान अपनी अकल को मेयार समझकर जो दिल में बात आती है, जो समझ में आती है, जो मेरा मन कहता है, जो मेरे दिमाग में बात आती है उसी को समझता है। अब उसके खिलाफ जरा बराबर भी वो चीज महसूस करें तो खुद परेशान होता है। इसको कहते हैं खुद करता रहा इलाज नहीं, अपनी चीज जिसका इलाज नहीं। इसलिए कि जिस टहनी पर बैठा है उसी टहनी को काटने लगे, कौन जिम्मेदार है? खुद अपने दिमाग से एक चीज सोच ली, अब ऐसा ना हो तो फिर परेशान हो रहा है और बात बात पर टेंशन में आ जाता है, चंद दिनों के बाद डिप्रेशन में आ जाता है। ये बीमारियां आम हो गई, ये क्यों? इसलिए कि अल्लाह तबारक व तआला की जात से आने का यकीन धुंधला हो गया, कमजोर पड़ गया है। अल्लाह माफ फरमाए, उसका यकीन खत्म होता जा रहा है। अपनी समझ, अपनी अकल, अपनी मर्जी, अपनी सोच, अपना अंदाजा, इसी के पीछे इंसान चल रहा है। इसलिए अल्लाह फरमाते हैं अल्लाह से डरो, अल्लाह तंगियों और तकलीफों में तुम्हारे लिए रास्ते खोलेंगे और ऐसी जगह से तुम्हें रिज़्क़ अता फरमाएंगे जहां से तुम्हारा अंदाजा और वहम गुमान भी नहीं। दूसरी आयत में फरमाया उमन यत्तकिल्लाह यज्अलहू मिन अम्रिहि युसरा, जो अल्लाह से डरे अल्लाह अपने हुक्म से आसानियां पैदा करे। इंसान चाहता है कि आसानी हो, एक हर काम सहूलत के साथ हो, आसानी के साथ हो, राहत के साथ हो। तो अल्लाह खुद फरमा रहे हैं तुम ये चीज अपने अंदर पैदा करो, हम तुम्हारे लिए आसानियां पैदा करें। हर इंसान आसानी चाहता है तो उसका इलाज अल्लाह तबारक व तआला खुद फरमा रहे हैं, ये बात अपने अंदर पैदा करें। इसलिए हम अल्लाह से डरेंगे, अल्लाह की नेमत मांगेंगे ताकि अल्लाह हमारी तकलीफों और तंगियों को भी दूर करें और हमारे लिए आसानियां पैदा करें। पहली बात ये। दूसरी चीज फरमाया इन्होंने जब दरख्वास्त की जिदनी या रसूल अल्लाह मजीद कुछ इर्शाद फरमाया, तो दूसरी बात आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अलैका बितिलावतिल कुरआनी व ज़िक्रिल्लाही फइन्नहु ज़िक्रुन लका फिस्समाई वो नूरुन लका फिल अर्ज़ी। कलामुल्लाह शरीफ की तिलावत को लाजिम पकड़ो, कसरत से करो और अल्लाह के जिक्र को, अल्लाह की याद को, अल्लाह के ध्यान को, अल्लाह के ख्याल को खूब जमकर करो। अलैक फरमाया और साथ ही दो बातें इर्शाद फरमाई, जब ये दो चीजें तुम्हारे अंदर आएंगी तो ये जिक्रुन लका फिस समाई, ये चीजें आसमानों पर तुम्हारे तज़किरे का जरिया बनेगी। आसमानों में तुम्हारे तज़किरे होंगे, आसमान की मखलूक तुमको याद करे। फज़कुरूनी अज़कुरकुम, तुम मुझे याद करो मैं तुम्हें याद करता हूँ, ये अल्लाह खुद फरमाए। अल्लाह याद करेंगे फिर अपने जी बर्दीदा जो वहाँ मखलूक है उनमें बंदे का तज़किरा करेंगे तो आसमानों में इस बंदे का तज़किरा होगा। फरमाया ज़िक्रुन लका फिस समा वो नूरुन लका फिल अर्ज़, और तेरे लिए ये चीज जमीन में बाई से नूर बहेगी, तेरा चेहरा मुनव्वर होगा, तेरी जिंदगी पुर नूर होगी, तेरी बातें लोगों को राहत पहुंचाने वाली होगी, तेरी हर अदा वो खैर और भलाई वाली होगी। तो इंसान को असल तो अपना कनेक्शन ऊपर से जोड़ना है, इसलिए कि इंसान की रूह भी वहीं से आई है और वहीं जाएगी और इसके तमाम मामला भी वहाँ पहुँच रहे हैं, तो इसका हर फैसला और हर हुक्म यहाँ से वहाँ और वहाँ से यहाँ जाने आने का सिलसिला जब है, तो इसलिए अपना कनेक्शन ऊपर से सही करें इंसान और जोड़े रखें तो आसमानों में इसका तज़किरा होगा और ज़मीन में जो इसके लिए बारिश से नूर। तो दूसरी चीज़ फरमाया अलै कर तिलावत कुरानी व ज़िक्र लाही फ़इन्नहु ज़िक्रुन लका फ़िस समाई व नूरुन लका फ़िल अर्ज़। जिक्र में हमारे बुजुर्गों ने हमारे लिए बहुत आसान तरीके बताए हैं, अल्लाह से मांग मांग कर हमको दिखाए, उसमें एक वकूफ़ कल्बी है, दिल अल्लाह की याद में मसरूफ रहे, अल्लाह की तरफ मुतवज्जे रहे, और हमारे सिलसिले में सिरी जिक्र है, कल्बी जिक्र है, दिल से अल्लाह को बंदा याद करे, कहीं भी ये उसके लिए आसान है, उसके लिए किसी और चीज़ की ज़रूरत भी नहीं है, बैठे बैठे खड़े खड़े सफ़र में हज़र में कहीं भी वो अल्लाह को याद कर सकता है, दिल के ज़रिए से मुतवज्जे हो सकता है। तो इसलिए बहुत आसान तरीके हमारे बुजुर्गान दीन ने हमको अल्लाह से मांग कर बताए, तो इससे गाफिल ना हो। अब दूसरी चीज़ जो कि आ गई है वो बोले तो भी बेजार कर लेंगे, क्या हजरत वो बोलते हैं ना, ये मोबाइल फोन आ गया क्या भाई, ना तिलावत के वक्त है ना जिक्र के वास्ते वक्त है। एक साहब बोले हजरत मैं बेंगलुरु से रेल में बैठा है, बस्ती आ गई हजरत, वो फोन छूटता नहीं है, मैं दूध इस्तेमाल कर बेजार हो गया हूँ, फिर बस्ती जब आई तो मैं अफसोस करने लगा, मैं क्या काम में मशगूल हो गया था, बेजरूरत उसी में फंसा रह गया था ना, क्यों हजरत ऐसा हुआ, मुझे खुद मेरे ऊपर अफसोस है। वो एक मौलाना बोले कुछ कॉलेज के बच्चे ऐसे ही रेल में बैठे बेंगलुरु से बात करना शुरू करे, मद्रास आ गया, सेंट्रल स्टेशन आ गया, गाड़ी रुक गई, थोड़ा कम कर लें, गाड़ी रुक गई, उनको होश नहीं है, मौलाना ने जरा खपक कर कहा स्टेशन आ गया है, ये टर्मिनस है, इसके बाद गाड़ी और कहीं नहीं जाएगी, तब उनको होश आया। इस तरीके से जब इंसान इसमें मशगूल रहे मसरूफ रहे तो फिर अल्लाह को कहाँ से याद करे, वो तिलावत कहाँ से करे। और हकीकत हाल ये है ऐसा ही हो गया, घंटों घंटों इसी में इंसान मगन है, मस्त है, उसे होश ही नहीं है वो क्या देख रहा है, क्या सुन रहा है, क्या बोल रहा है, इसी में लगा हुआ। इसलिए अल्लाह के वास्ते आज की मजलिस में इसका ज़रा तहिया करके इरादा करके हम जाएं, ज़रूरत पर इसको इस्तेमाल करेंगे वरना बेज़रूरत इसको हाथ नहीं लगाएंगे, उस वक्त को बचाएंगे, अल्लाह को याद करेंगे। कुछ पढ़ना ना आता हो, कुछ भी याद ना हो, कम अज़ कम खामोश बैठकर दिल से अल्लाह की तरफ तो मुतवज्जे हों ताकि अल्लाह की रहमत हमारी तरफ मुतवज्जे हो। तो दूसरी चीज़ यह है, ये तो उस वक्त है जबकि हम कोई गैर गलत काम न कर रहे हों, गैर गलत चीज़ न देख रहे हों और गैर गलत आवाज़ न सुन रहे हों, अगर उसमें मुबतला है तो दोहरा नुकसान हमको हो रहा है। तीसरी चीज़ फरमाया, ये और भी मुश्किल हो हमारी, फरमाया जब उन्होंने दरख्वास्त किया उसी ने या रसूल अल्लाह जितनी या रसूल अल्लाह, तो फरमाया अलई का जो टूली सम ज्यादा खामोश रहने की आदत डालो, अल्लाह ज्यादा खामोश रहने को लाजिम पकड़ो, क्यों पही नहो मरकर तुम लिखता वो अवन नकली अमरी दीनी। दो फायदे हैं, खामोश रहना ये शैतान के लिए हथौड़ा है, इससे शैतान को हम भगा सकते हैं और जितना बोलेंगे उतनी परेशानियां बढ़ेंगी, इनकी भी बच्ची है तो वो पीछे पड़ेगा, इनके बारे में कुछ कहे उसे हसद हम पे आएगा, इनके बारे में कुछ कहे वो जाकर वहाँ लगाएगा, चुगली का वबाल हमारे ऊपर आएगा। इस तरीके से एक 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 चीजें डोरी खुलती जाएगी। इंसान कभी जीवत कर रहा है, कभी झूठ बोल रहा है, कभी गाली दे रहा है, कभी गलत बकवास कर रहा है, कभी कुछ इसमें ही लगा रहेगा। हदीस शरीफ में आता है, इंसान जिंदगी भर अहले जन्नत के अमाल करता है, लेकिन आखिर वक्त में एक उसकी जुबान से ऐसा बोल निकलता है कि अल्लाह उसको उठाकर जहन्नम में दूर फेंक देते हैं। क्यों ऐसा हो रहा है? उसकी एक बात से खानदानों में फूट पड़ जाता है, अदावतें आ जाती हैं, दुश्मनी की आग भड़क उठती है, और सालों सालों तक ये नफूसत और ये मुसीबत का सिलसिला चलता रहता है। इसलिए फरमाया, खामोश रहना, और वो भी तूल सन देर देर तक खामोश रहने को लाजिम होगा, ये शैतान के लिए हथौड़ा बनेगा। अब जब हम खामोश रहेंगे तो कुछ भी नहीं बोलेंगे तो शैतान क्या करेगा? वो हमको कहाँ से लड़ाएगा, हमको कहाँ से परेशानियों में डालेगा, किसके अंदर हसद पैदा करेगा, किसके अंदर दुश्मनी अदावत की आग भड़काएगा, क्या करेगा जब हम खामोश बैठे हैं कुछ भी नहीं बोल रहे? तो फरमाया, कसरत से खामोश रहने की आदत डालो, ये शैतान के लिए हथौड़ा बनेगा, और उससे बढ़कर आगे फरमाया, तुम्हारे दीनी कामों के लिए मददगार बनेगा। आज हमको जिक्र के लिए वक्त नहीं, तिलावत के लिए वक्त नहीं, नमाज के लिए वक्त नहीं, क्यों हम बेकार चीज़ों में लगे तो हमें वक्त नहीं मिल रहा। तो उन बेकार चीज़ों को जब हम छोड़ेंगे और खामोश रहेंगे तो हमारे लिए दीन के कामों के लिए उसमें ही वसतें निकलेंगी, सहूलतें निकलेंगी, फुर्सत हमारे लिए मिलेगी, अल्लाह उसमें बरकतें देंगे। इसलिए आज की मजलिस में इंशाल्लाह इस बात को हम तहिया करके इरादा करके जाएं कि खामोश रहने की आदत डालें। उसमें कुछ भी मैं पढ़ने को भी नहीं बोलता, करने को भी नहीं बोलता, खामोश रहने को बोलता हूँ, बस कुछ भी करना नहीं। अब अगर मैं बोलूँ कि इतने बार पढ़ेगा तो जवाब देना पड़ेगा, पढ़ेगी नहीं पढ़ेगी, इतने बार पढ़ेगा तो पढ़ेगी नहीं पढ़ेगी, ये कुछ भी नहीं है, बिल्कुल खामोश रहना है। हाँ, शरीयत ऐसी भी नहीं है कि बिल्कुल हमको मुक्का बना दे, गूंगा बना दे, ला रुहबान ने कबीर इस्लाम। हाँ, उसके लिए फरमाया कि ज़रूरत पर हम बोलें, दीनी ज़रूरत हो या दुनियावी ज़रूरत हो। नमाज में जो कुछ हम पढ़ रहे हैं वो ज़रूरत है, पढ़ना ही है, नहीं पढ़ेंगे तो नमाज नहीं होगी। हजरत बोले खामोश रहो करके इसलिए टेप लगा लिया, नमाज में भी कुछ भी नहीं पढ़ते, ऐसी बात नहीं है। हाँ, तो ज़रूरत पर हम बोलेंगे, बेज़रूरत नहीं बोलेंगे। बेज़रूरत और ज़रूरत में फ़र्क क्या? अगर उस काम को, उस बात को हम नहीं करेंगे तो हमको नुकसान होगा। अब हम रेल में सफ़र कर रहे हैं, अब टीटी आ गया, अब टिकट पूछ रहा है, हमारे भाई के पास टिकट है, वो टॉयलेट को गए, अब हम कुछ भी बोलते नहीं, हजरत बोले बात नहीं करना करें, अब वो एक बार पूछेगा, दो बार पूछेगा, फिर इज्जत से बाहर आओ, नीचे उतर जाओगे, फिर उतार देगा, नुकसान होगा। उस वक्त बोलना ज़रूरी है कि हमारे भाई के पास टिकट है, वो टॉयलेट में गए हैं, इस तरीके से बोलना है। कहीं कुछ खरीदने जाते हैं, बोलना है, ज़रूरत है। हमारा मैनेजर हमसे कुछ पूछ रहा है, उसका जवाब देना है, ये फोन आया तो उसको अटेंड करना है, ये ज़रूरत की चीज़ है, ये तो करना है। बेज़रूरत, बेमकसद कोई बात हमारी ज़ुबान से ना निकले, इस पर हमारे बुजुर्गान दीन बहुत सख्ती किया करते। हज़रत थानवी रहमतुल्लाह अलैह, हज़रत हमने हमारी छोटी उम्र में हज़रत वसीउल्लाह साहब खान साहब रहमतुल्लाह अलैह जी उनके यहाँ कुछ वक्त गुजारा, तो हमने देखा कि वहाँ इसका माहौल, खामोशी का माहौल रहता था। हमारे कमरे, हम 40 दिन वहाँ रहे, हम दो यहाँ के थे, तमिलनाडु के और एक साहब गुजरात के थे। उन पूरे 40 दिन के क़ियाम में उन साहब ने शायद एक या दो मरतबा हमसे गुफ्तगु की, ज़रूरत की गुफ्तगु होगी, और हमने बार बार हजरत अकरस, हजरत अमीर शरीर तमिलनाडु, हजरत मौलाना मोहम्मद याकूब साहब दामत बरकात हूँ विशारमी जो काशीपुर भूटान में है, हजरत सरपरस्त, उनकी ज़ुबानी, उनका खुद वाक़ हमने सुना कि जब حضرت شیخ الحدیث زکریا صاحب رحمۃ اللہ علیہ کے یہاں رمضان میں اعتکاف میں رہتے تھے، تو اعتکاف کے دوران بالکل بات نہیں کیا کرتے تھے، پورا وقت بالکل خاموش رہتے تھے، فرمایا کرتے تھے، میری عمر چھوٹی تھی اور بڑے بڑے علماء سب اطراف رہتے تھے، لیکن بعض لوگوں نے دیکھا اور نوٹ کیا اور ایک موقع سے کہہ دیا اس لڑکے کی خاموشی ہم پر اثر کر رہی ہے، بڑے بڑوں نے یہ بات کہی کہ اس بچے کی خاموشی ہم پہ اثر کر رہی ہے، اور حضرت نے کچھ فرمایا، پورے اعتکاف کے درمیان میں مجھے جو یاد پڑتا ہے وہ یہ ہے کہ ایک مرتبہ درمیانی رات میں مجھے وقت معلوم کرنے کی ضرورت تھی، تو میں نے پڑوسی سے پوچھا کہ وقت کیا ہے، بس اتنی ہی ایک بات پوچھی، پورے اعتکاف کے درمیان۔ اب اعتکاف میں بھی یہ سلسلہ چھوٹتا نہیں ہے، ادھر باتیں ادھر باتیں، ان سے ملاقاتیں ان سے ملاقاتیں، تو کیا روحانیت ہمارے اندر پیدا ہوگی، کیا ہم لے کر جائیں گے؟ سب کچھ کو چھوڑ کر آئے اور کچھ بھی لے کر نہ جائیں تو کتنا نقصان ہوگا۔ اس لیے یہاں بھی آنے کے لیے بڑی قربانیاں ہوتی ہیں، لوگ بولتے حضرت اچھی جگہ جا کون سا بنایا سبحان اللہ، کل ایک مولانا بولے کیا اللہ جل جلالہ جنت کو پیش کرے، دیکھ کر آؤ بولے دیکھے، تو فرشتہ جواب دینے لگا حضرت اللہ یہ ایسی چیز ہے جو دیکھے گا اس میں رہنے کی خواہش کرے گا، اللہ تعالیٰ نے اس کو ڈھانک دیا مشقتوں میں، اب بولے اب جا کر دیکھو، چیک کرا کر بولے اللہ کوئی بھی جانے تیار نہیں ہوگا، ویسا حال ہے حضرت تمہارے خواہش کا کیا، وہاں آنا بولے تو سبحان اللہ بہت قربانی ہوتی، لیکن جسے طلب رہتی ہے اللہ پہنچاتے، ہم نے دیکھا ہے جس وقت چاہے اگر طلب ہے تو اللہ تعالیٰ پہنچاتے ہیں، اللہ ہی کی قدرت ہے، ورنہ اس ویرانے میں کون آتا ہے یہاں، جی اللہ سے کچھ ہمیں لینا ہے، کچھ جی اللہ سے کچھ منوانا ہے، اس ارادے پہ ہم چلتے ہیں تو اللہ تعالیٰ ہم کو پہنچاتے ہیں، تو اس لیے جب ہم چھوڑ کے آ رہے ہیں اور کچھ قربان کر کے آ رہے ہیں تو اس بات کا تہیا کر کے جائیں کہ ہم کچھ لے کر یہاں سے جائیں، خالی ہاتھ نہ جائیں، تو اس لیے یہ خاموش رہنے کی جو دولت ہے اور نعمت ہے یہ بہت بڑی بات ہے، ہمارے سلسلے کے بہت سارے بزرگان بھی وہ خاموش رہتے تھے تو لوگ کہتے تھے حضرت اتنی دیر سے خاموش بیٹھے ہیں، کچھ فرماتے نہیں ہیں، کچھ فرمائے تو اچھا رہے، تو ان بزرگوں کا جواب تھا جو ہماری خاموشی سے فائدہ نہیں اٹھاتا وہ ہماری باتوں سے بھی فائدہ نہیں اٹھائے، ہمارے پیر و مرشد پہلے جن سے ہم وابستہ تھے حضرت پیر صاحب دامت برکاتہ، ان سے پہلے حضرت اقدس حضرت آزاد رسول صاحب رحمۃ اللہ، 23 سال یہاں بھی ان سے وابستہ رہا، حضرت جامعہ ملیہ کے پڑھے ہوئے تھے، وہاں پڑھائے ہوئے، وہاں پرنسپل رہے، بالکل خاموش بزرگ گمنام، لیکن اللہ جل جلالہ نے ان کے ذریعے سے کتنے لوگوں کو اسلام کی دولت اور ایمان کی دولت سے نوازا، بالکل خاموش رہتے تھے، گھنٹوں مراقبہ کرتے تھے، کوئی بیان نہیں، کوئی زور شور نہیں، کوئی واعظ و نصیحت کی مجلس نہیں ہوتی تھی، بس مراقبہ مراقبہ مراقبہ، حضرت کا سال میں ایک سفر یورپ امریکہ کا ہوتا تھا، اور ایک مرتبہ وہاں سے یورپ امریکہ کے لوگ یہاں آتے تھے دہلی کو، ہم نے خود دیکھا ہے ہپیاں جو ہپیز ہوتے تھے بڑے بڑے بال والے، وہ اسی شکل میں آتے تھے اور تھوڑے دنوں کے بعد ایمان کے ساتھ چہرہ سنت کے مطابق سجا کے وہ یہاں سے جاتے تھے، ان کا سب بدل جاتا تھا، ظاہر بھی بدلتا تھا باطن بھی بدلتا تھا، ہم نے خود دیکھا، حضرت کے جو پہلے خلیفہ تھے وہ امریکہ سے آئے وہ صاحب ہے، ان کو طلب تھی میرا دل بیدار ہو، میرا دل زندہ ہو، اس کے لیے وہ ہندوستان آئے اور لوگوں سے معلوم کیا کہ کون ہے کس کے پاس ہم جائیں، تو کسی نے حضرت کا حوالہ دیا تو وہ حضرت کے پاس پہنچے، انہوں نے بہت ریاضت کی تھی، بہت مجاہدہ کیا تھا، حضرت سے وہ سبق لینا شروع کیا، حضرت ان کو سبق دیتے رہے، وہ آگے بڑھتے رہے آگے بڑھتے رہے آگے بڑھتے رہے بہت تیزی کے ساتھ، کیونکہ مجاہدہ کیے ہوئے تھے، اس کے بعد انہوں نے کہا حضرت اس سے آگے سبق دیجیے تو حضرت نے فرمایا اس سے آگے ایمان شرط ہے، اس لیے کہ وہ ایمان والے نہیں تھے. جب انہوں نے حضرت سے بات سنی کہ اس کے لیے تو ایمان ضروری ہے، انہوں نے کہا کہ حضرت میں ایمان قبول کرتا ہوں. اصل وہ تھے سادھو، وہ تھے سوامی، امریکہ میں ان کا آشرم چلتا، بہت بڑی زمین پر وہ آشرم اپنا بسائے ہوئے، ان کے ششوؤں کے ساتھ وہ یوگا اور ان سب چیزوں میں لگے رہتے تھے. وہ آئے کہ میرا دل زندہ ہو اس طلب کے ساتھ. تو حضرت نے جب آگے تعلیم دینے کے لیے ایمان کو شرط بتایا تو وہ فوراً ایمان قبول کر لیا. اس کے بعد جب وہ امریکہ گئے، وہاں جا کر اب انہوں نے اپنے آشرم میں اپنے ششوؤں سے کہا کہ بھائی ایک بات صاف ہے، وہ یہ ہے کہ اب میں مسلمان ہو چکا ہوں، اب تمہاری مرضی ہے، تم جو چاہے کرو. تو سب نے کہا جب آپ مسلمان ہو گئے تو ہم بھی مسلمان ہو جائیں. سب مسلمان ہو گئے، وہ آشرم خانقاہ بن گئے. وہاں بجائے یوگا اور جو دوسری چیزوں کے پاٹھ اور اس کے خزانے ہونے لگی، نماز شروع ہو گئی، ذکر اللہ کا شروع ہو گیا. اس طریقے سے خاموش محنت حضرت کی تھی. تو ایک موقع پر حضرت کی خدمت میں کچھ علماء اکرام آئے بیٹھے اور درخواست کی کہ حضرت کچھ نصیحت فرمائی، یہ بات مجھے عرض کرنی ہے. تو حضرت نے فرمایا آپ علماء اکرام ہیں، آپ سب کچھ جانتے ہیں، آپ پڑھتے پڑھاتے ہیں. پھر فرمایا آپ خود بولیے وہ کون سی نصیحت ہے جو میں کروں اور وہ آپ کو پہلے سے نہیں معلوم. بولیے، سب جانتے ہیں آپ میں کیا نصیحت کروں آپ کو. اس کے بعد میں حضرت نے ایک شعر پڑھا، یہ ہے اصل. فرمایا دل جوش میں لا فریاد نہ کر، تاثیر دکھا تقریب نہ کر. فرمایا دل جوش میں لا، مردہ دل ہے تو جوش میں لا، اس کے اندر زندگی اور جیس اور حیات کو پیدا کر. فریاد نہ کر یہ نہیں ہوتا وہ نہیں ہوتا، یہ اس کے لیے وقت نہیں ہے اس کے لیے وقت نہیں ہے. فرمایا دل جوش میں لا فریاد نہ کر، تاثیر دکھا تقریر نہ کر. اپنے اخلاق سے، اپنے کردار سے، اپنے اعمال سے لوگوں میں تاثیر کر. تو یہ تقریر کرتا کب تک پھرے گا یہ اندر سے حال. اسی لیے ہمارے بزرگ گاندھی کا فرمان ہے کہ یہ حال کا علم ہے، یہ ہمارا جو تصوف کا ہے یہ قال نہیں ہے، یہ حال ہے. ہاں اس میں اہل حال کے کچھ واقعات کو بیان کرتے ہیں تاکہ وہ چیزیں ہمارے اندر بھی آئے، ورنہ تو یہ اندر کا ایک باطن کا ایک نور ہے جو منتقل کیا جاتا ہے، اس کو ایک دوسرے کے اندر پیدا کیا جاتا ہے. تو اس لیے نمبر وار پوچھے تو بولیں گے کہ آپ پہلی نصیحت کیا ہے، تقویٰ ہے. دوسری تلاوت و ذکر اللہ ہے. تیسری چوتھی کے فرمایا جب انہوں نے درخواست کی ضد نہیں ہے یا رسول اللہ، تو فرمایا ای آتا و کثرت ہنسی، زیادہ ہنسنے سے بچو، زیادہ ہنسنے سے پہن نہ ہو تم تم کہ زیادہ ہنسنا تمہارے دل کو مردہ کر دے. وہ یذهب بنوری وجہ، تمہارے چہرے کی رونق کو ختم کر دے، تمہارا دل مردہ ہوگا. زندگی زندہ دلی کا نام ہے، مردہ دل کیا حق دیا کر. دل مر گیا اور چہرے کی رونق ختم ہو گئی، اب چاہے آپ کتنے پاؤڈر لگائیں، کریم لگائیں، گاز لگائیں، کچھ بھی لگائیں، چہرہ تو بے نور ہے. اللہ والوں کے چہرے روشن ہوتے تھے، کچھ بھی نہیں لگاتے تھے، ان کے عبادات کا، مجاہدات کا، اللہ تبارک و تعالیٰ ایسا نور ان کے چہروں میں پیدا کرتے تھے. جی وہ کہیں بھی رہتے، کس حال میں بھی رہتے تو چہروں سے رونق ٹپکتی تھی، منور چہرے ہوتے. تو فرمایا کہ زیادہ ہنسنے سے بچو اور پرہیز کرو، اس لیے کہ یہ دل کو مردہ کرتا ہے اور چہرے کی رونق کو ختم کرتا ہے. آج ہنسنے کا بھی بڑا ماحول ہو، اور ہنسنا ایک لوگ بڑی کمال کی چیز سمجھ رہے ہیں. ایک جگہ سے میں گزر رہا تھا تو میدان میں زور زور سے ہنسی کی آواز آ رہی تھی، میں پریشان ہوا کہ اتنے زور سے کون ہنس رہے. تو دیکھتے دیکھتے وہ ہنسی کی آواز اور بڑی شروع ہو گئی، اور ایک سے بڑھ کر ایک زور زور سے چیخ چیخ کر گلے پھاڑ پھاڑ کر ہنس رہے ہیں. میں پریشان ہوا، دیکھا تو ایک بڑا مجمع ہے جو ہنس رہا ہے. پھر میں نے کسی راہ گزر سے پوچھا کہ یہ کیا کر رہے ہیں، کون لوگ ہیں؟ تو اس نے کہا کہ لافنگ ایکسرسائز، کہ زور زور سے ہنسو تو پھیپھڑے کھلتے. अल्लाह के रसूल फरमाए दिल मरता है, अब यह है कि फेफड़े और लंग्स खुलते हैं, उसके लिए चीख चीख कर दीवाने भी शर्माएंगे। वैसे पढ़े लिखे लोग मैदान में आके चीख रहे या अल्लाह या अल्लाह, सोच बदल गई, ये मेंटालिटी बदल गई है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं ज्यादा हंसने से बचो। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मुस्कुराया करते थे, मुस्कुराना ही आपकी हंसी हुआ करते। हाँ कभी कभार जी तफरीहन कुछ बातें आप इंसान फरमाते, साहबा रज़ी अल्लाहु अन्हुम के अंदर बचा चुका थी, साहबा रज़ी अल्लाहु अन्हुम मुस्कुराते एक कितनी चीज, यानी कि बिल्कुल खामोश हो जाओ, तब तक की दम दम ना कहती, दम दम भी मारना नहीं, देखना भी नहीं, ऐसी बात नहीं है। इस्लाम दीन फितरत है हर चीज का, ये इसका एतदाल बैलेंस को बराबर रखता है, कोई भी सिस्टम अनबैलेंस ना हो इसकी तालीम इस्लाम देता है। फिर आगे फरमाया कुलिल हक वलो काना मुर्रा, हक बात कहो अगर से वो कड़वी, हक बात कहो अगर से वो कड़वी। अल्लाह तबारक व तआला हमें हक बात कहने की तौफीक अता फरमाए और झूठ से बचाए। हमारे मुर्शिद आलम रहमतुल्लाह ने फरमाया करते थे कि मैं तुम्हें सच कहो ये नहीं बोलता, लेकिन झूठ से बचो ये बोलता, इसलिए सच तो कहना ही है जी, सच कहे बगैर रहना नहीं है, झूठ से बचो। हाँ, और हजरत हमारे फरमाया करते आज ये मोबाइल फोन आकर झूठ की बहुत बढ़ गया, गैर महसूस तरीके पर इंसान बहुत झूठ बोलता है। हजरत फरमाया करते फोन आता है, ये जवाब में कहता है एक सेकंड में मैं आता हूँ, हजरत बोलते एक सेकंड में जा सके ये क्या बोलो, मोबाइल ऑफ करते करते कितने सेकंड हो जाते, एक सेकंड में कैसा इंसान जा सकता है, ये भी झूठ है। लेकिन गैर महसूस तरीके पर इंसान झूठ बोल रहा है, इसलिए ये साफ साफ बात होनी चाहिए, जो बात जो हो हक हो अगर से वो कड़वी। आगे फरमाया वला तखफिल्लाहि लौमत लाज़िम, ये अल्लाह की नस्बत पर किसी मलामत घर की मलामत से तो परेशान ना हो न डर, अल्लाह का काम कर रहा है ये, कोई कुछ कहे कहे तो उस पर जमा रहे, और तुझे उससे डरने की जरूरत नहीं है, इसलिए कि तू अल्लाह का काम कर रहा है, अल्लाह की नस्बत पर ये चीज हो रही है तो मलामत करने वालों की मलामत से तो मत कर। ये शुरू से हुआ है हजरत साहब रिज़वानुल्लाह अलैहिम अजमईन, लोग उनको तरह तरह से ताने देते थे, संत तशनी करते थे कि क्या क्या नहीं उन्होंने कहा, साहबा रज़ियल्लाहु अन्हुम से आगे नबियों को क्या क्या नहीं कहा, किसी नबी को कह रहे हैं कि हम समझते हैं आप नऊज़ुबिल्लाह मजनून हैं, किसी के बारे में कहते हैं कि हम समझते हैं तुम पागल हैं, ये तुम मशहूर हैं, क्या क्या तुम जादूगर हैं, कैसी कैसी बातें वो कहकर। लेकिन अल्लाह के बंदे डटे रहते थे, जमे रहते थे, जुड़े रहते थे, अपने मकसद में लगे रहते थे। तो इसने फरमाया अल्लाह की नस्बत पर किसी मलामत गलती मलामत की तो परवाह मत, और साथ ही चीज इर्शाद फरमाया लियसूका अनिल नास माता अलमो अन नफ्सी, तू अपने बारे में जो जानता है जी, ये चीज तुझको दूसरों के अयूब देखने और झांकने से तुझ रोके, तू क्या है पहले वो तू समझ ले, दूसरों की फिक्र बाद में हो तेरी फिक्र तू पहले कर, नथी जब आपको अब हमको अपनी खबर रहे देखते आए औरों के आए वो हुनर, पड़ी जब अपनी खताओं पे नजर तो जमाने में कोई बुरा न रहा। तो ये फरमाया कि लिया उसका अनिल्लासी माता आलम नफ्सी, कि तुझे दूसरों के अयोग देखने से तू जो अपने बारे में जानता है ये चीज उसको रोके, तो तू अपनी फिक्र कर, अपनी इस्लाह की फिक्र कर, अपनी बातिन की फिक्र कर, अपनी हर चीज को सही करने की तू फिक्र कर, कि दूसरों की चीज़ों के झांकने और देखने से तू अपने को बचा। बुजुर्गान जी, इस वक्त के जो हालात आलमी हैं और फिर हमारे मुल्क के जो हालात हैं और तेजी के साथ हालात तब्दील हो रहे हैं, ऐसे हालात में हमें अल्लाह की तरफ पूरी तरीके से मुतवज्जे होना इस वक्त की बहुत बड़ी ज़रूरत है यार, इसलिए कि हम अल्लाह माफ़ करे हर चीज़ में नाखुश हैं, अल्लाह हम सबको माफ़ फरमाए, बहुत दिल अपने मकसद में अपने मिशन में कामयाब है, तेजी के साथ वो अपनी पूरी रफ्तार के साथ आगे बढ़ता जा रहा है। और हम हैं कि मस्त हैं, सुस्त हैं, लापरवाह हैं, ना हमारे दीन के अमाल सही है, ना दुनिया में जो है मामला सही, बहुत बिगाड़ है लोगों को, अल्लाह माफ कर। ऐसा में ये अल्लाह अल्लाह ही की पनाह हम चाहें, अल्लाह ही की रजा को हम मांगें, अल्लाह की रहमतों को हम उतारने की चीज़ों को अगर नहीं अपनाएंगे, हालात आने वाले क्या होंगे कुछ समझ में नहीं आता। इसलिए हर हर चीज़ को हमें सुधारना बहुत ज़रूरी है। उसमें हम बेकार फजूल इसराफ और बेजा खर्च से सबसे पहले हम बचें, इसकी बहुत ज़रूरत है। आज हमारा माल कहाँ खर्च हो रहा है, कहाँ सर्फ हो रहा है, हमें अंदाज़ा नहीं है। जी बेकार चीज़ों में हमारा माल खर्च हो रहा है। हमारे उस्ताद मोहतरम हजरत असरत मुफ्ती सईद अहमद साहब पालनपुरी दामद बरकातुहू हमारे इलाके में आए थे, खाने जब बैठे तो मैं आज हजरत के बाजू बैठा था, तो हजरत के सामने इधर प्लेट रखी है, इधर कटोरा है, इधर दस्तरी है, इधर पना है, इधर इतनी सारी चीज़ें हजरत के अतराफ में रखी हुई। हजरत ने पूछा भाई ये इतनी चीज़ें किसके वास्ते हैं, तो उन्होंने कहा कि हजरत इसमें खाना डालने के लिए, इसमें मीठा डालने के लिए, इसमें रसगुल्ला डालने के लिए, इसमें फलान डालने के लिए, इतनी सब चीज़ें जब उन्होंने बयान की तो हजरत ने फरमाया क्यों भाई इस प्लेट में मीठा डालकर खा भी, मीठा भी डालकर खा सकते हैं ना पूछे, हाँ खा सकते हैं हजरत, ये चीज़ भी इसी में डालकर खा ले सकते हैं ना जी, खा सकते हैं। जब एक ही प्लेट में काम चले तो इतनी सारी चीज़ें रखने की क्या ज़रूरत है। फिर हजरत ने एक बात समझाई, देखो अब अगर आप एक आदमी के लिए 10 चीज़ें रख रहे हैं, 10 आदमी खाना खाएंगे तो 100 चीज़ें झूठी होंगी। अब बेचारी घर वाली 100 बर्तन को धोए उसका क्या हाल होगा, जाहिर बात है कि वो परेशान हो जाएगा। नतीजा ये होगा कि तुम क्या करोगे, तकलीफ उसको हो रही है, बेचारी को परेशान हो रही है, इसलिए सारी चीज़ें तुम यूज एंड थ्रो लाओगे। और होगा क्या, 10 आदमी खा कर उठेंगे तो 100 चीज़ें फेंकी जाएंगी। उसके बजाय सीरत का तरीका हजरत ने फरमाया, पुराने ज़माने में एक दस्तरखान बिकता था, उसमें एक बड़ा थाल होता था, 10 अफराद इस तरीके से बैठते थे और सब खाकर जब उठते तो घर वाली बेचारी को एक थाल धोना पड़ता, कितना फर्क आ गया। हजरत ने जब ये वाकया यहाँ ये हमारे आंखों के सामने ये हुआ था जो फरमाया, वैसे ही उसी के करीब दिनों में देवबंद जाना हुआ और हजरत अमीरुल हिंद हजरत सैयद असद मदनी रहमतुल्लाह अलैह के घर पर हमको दावत तमिलनाडु वालों, जब हम गए और दस्तरखान पर हम बैठे तो एक बड़ी थाल रखी गई थी, हम खाकर उठे, हमने जब अंदाज़ा लगाया तो 10 अफराद थे और एक थाल में 10 अफराद खाकर उठे। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में सहाबा रज़ियल्लाहु अन्हुम अजमईन आते थे और खा खा करके जाते थे, तो रावी रिवायत करते हैं कि 10-10 अफराद बैठते और खाकर उठते थे और इतने अफराद ने खाना खाया, 70 अफराद में, 80 अफराद में, इस तरीके से ये रिवायतों में है। तो हमने जो रिवायतें पढ़ी थी और जो अमल हमने वहाँ देखा था कि हजरत की यहाँ पर जो बात हमने सुनी थी, सारी चीज़ें ये बता रही हैं कि हमें चाहिए कि हम किफ़ायत के आदि से काम करें, इसराफ न करें। देखिए हम सिर्फ बाकी के बारे में बोलते हैं, उनका बड़ा ताकीद कर रहा है, देखो 5 किलोमीटर तक का सफ़र हो पैदल चल के कर लेना, 10 किलोमीटर तक का सफ़र हो साइकिल पे जाके कर लेना, उससे आगे की ज़रूरत हो तो सवारी का इस्तेमाल करना, इक्तिसादी आपका उनको फिक्र। हमें भेजा फजूल खर्चों से बचने की ज़रूरत है कि एक तो ये, दूसरे हमारे मामला सही हों, कि इसका बहुत असर पड़ता है। अगर मामला हमारे दुरुस्त नहीं हैं, लेन देन हमारा सही नहीं है, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे ला ईमान लिमन ला अमानत लहू वला दीन लिमन ला अहद लहू, जिसके अंदर अमानतदारी नहीं उसका ईमान मुकम्मल, जिसके अंदर वादा वफा नहीं उसका इस्लाम मुकम्मल। इसलिए इसकी बहुत ज़रूरत है, किसी का कोई जिम्मा, कोई किसी का कोई कर्ज, किसी का कोई पेमेंट हमारे सर पर ना हो, इसकी बहुत ज़रूरत है। एक मुसलमान नौजवान ने मुझसे खुद कहा हजरत में मुसलमानों का जाप वर्क करते 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 एक अरसा गुजर गया, मेरी जूतियां घुस गई कदरत, उसने यही लफ्ज इस्तेमाल किया। फिर मैंने एक गैर के साथ डीलिंग शुरू की, एक गैर का आर्डर लिया, उसका काम बना के दिया। तो जब मैं गया तो उसने कहा कल 11 बजे आ जाना, इंशाल्लाह दे दूंगा। वो मुसलमान कहता है मुझे जरा अजीब सा लगा इसका ये जुमला, ये गैर होकर ये कह रहा है। मैं थोड़ी देर ऐसे करके देखा तो उसने दोबारा दोहराया कल 11 बजे आ जाना, इंशाल्लाह तुम्हारा पेमेंट दे दूंगा। जब उसने दोबारा ये बात कही तो मैं सुन के आगे बढ़ा तो उसने मुझको आवाज देके कहा ये इंशाल्लाह भगवान को डर के कहा है, तुम्हारे लोगों की तरह नहीं कहा, ये गैर की बात है। इसलिए बुजुर्गों मामला की सफाई बहुत जरूरी है। अल्लाह जल्ले जलालहू सिफाती को देखते हैं, अल्लाह जल्ले जलालहू जुल्म को किसी हालत में नहीं बर्दाश्त करते। मजलूम की बद्दुआ, मजलूम की ये आह अल्लाह के यहाँ पहुंचती है। इसीलिए फरमाया इत्तकी दावत अल मजलूम, मजलूम की बद्दुआ से बचो। इसलिए जब अल्लाह की बारगाह में हाथ उठाता है तो कोई आड़ और कोई रुकावट की बात नहीं रहती। इसलिए मामूलात को दुरुस्त करना बहुत जरूरी है। हमारे हालात दुरुस्त हों उसके लिए हमारी जिंदगी का सिस्टम हमें दुरुस्त करना और बदलना बहुत जरूरी है। अल्लाह जल्ले जलालहू को दुनिया का निज़ाम चलाना है, जिनके अंदर ये अखलाक हैं, जिनके अंदर जो भी चीज़ें हैं, ये चाहे वो अपनी निजी जिंदगी में, पर्सनल जिंदगी में कैसे भी हों, लेकिन हम आलमी तौर पर देखते हैं कि जिनके अंदर क्वालिटीज होती हैं, जिनके अंदर ये चीज़ें होती हैं, ये निज़ाम उनके हवाले से पूर्ण किया है। इसलिए बुजुर्गों हमें अल्लाह की तरफ पूरी तरीके से इस वक्त मुतवज्जे होने की ज़रूरत है। हालात बहुत तेज़ी के साथ करवट ले रहे हैं। अल्लाह तबारक व तआला उम्मत मुस्लिमा की हिफाजत फरमाए, जान की, माल की, ईमान की, आमाल की, अकदार की हिफाजत फरमाए। आज की मजलिस में हम पहले ला इलाहा इल्लल्लाह सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन 40 मरतबा अव्वल आखिर दुरूद शरीफ के साथ पढ़ेंगे, फिर उसके बाद हसबुनल्लाहु व निअमल वकील ये भी पढ़ेंगे, फिर दुआ करेंगे। ये हसबुनल्लाहु व निअमल वकील कसरत से पढ़ने की ज़रूरत है। जितने हालात गंभीर हों, जितने हालात नासाज हों, नाखुशगवार हों, ऐसे वक्तों में अल्लाह की तरफ मुतवज्जे होकर ही अल्लाह तबारक व तआला की रहमतों को मुतवज्जे करने की ज़रूरत है। इसलिए पहले अव्वल आखिर दरूद शरीफ के साथ 40 मरतबा ला इलाहा इल्लल्लाह सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन पढ़ें, फिर उसके बाद में हसबुनल्लाहु व निअमल वकील 40 मरतबा अव्वल आखिर दरूद शरीफ के साथ पढ़ें। थोड़ी देर के लिए मुराकबा करें, अल्लाह की तरफ मुतवज्जे हो जाएं, आंखों को बंद कर लें, सर को झुका लें, दुनिया और दुनिया में जो कुछ है उससे हट कट कर अल्लाह की तरफ मुतवज्जे हो जाएं। इंसान जब अपने अंदर झांकता है उसे अपनी असली तस्वीर नजर आती है, दिल के दरीचे को खोलिए, अपनी असली तस्वीर को देखिए, नियत ये करें कि अल्लाह की रहमत आ रही है, मेरे दिल में समा रही है, मेरे दिल से गुनाहों की जुल्म तफसियाएँ दूर हो रही है और मेरा दिल कह रहा है अल्लाह अल्लाह अल्लाह। Oh. لا إله إلا الله سبحان ربي العلي العلي الوهاب وفرما لي اللهم لك الحمد ولك الشكر لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك ولك الحمد حتى ترضى يا ربي لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك يا أول الأولين ويا آخر الآخرين ويا ذا القوة المتين ويا راحم المساكين يا حنان يا منان يا حنان يا منان يا بديع السماوات والأرض والعزة التي لا ترهان يا الله يا رحمن يا رحيم يا جار المستجيبين يا أمان الخائفين يا عماد من لا عماد له يا سند من لا سند له يا ذكر من لا ذكر له يا حرز الضعفاء يا كنز الفقراء يا عظيم الرجاء يا منقذ الحلقاء يا منجي الزرقاء يا محسن يا مجمل يا مخزي يا منعم يا منيء يا يا ستار انت الذي سوَّى لك سواد الليل وضوء النهار وخفيف الشجر وسبيك الماء نسألك أن تصلي على محمد اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد في الأولين وصلي على سيدنا محمد وعلى آل سيدنا محمد في الآخرين وصلي على سيدنا محمد وعلى آل سيدنا محمد في المرج الأعلى إلى يوم الدين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اللهم إنك من تدخل النار فقد أخزيت وما للظالمين من أنصار ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا إنك رؤوف رحيم ربنا ربنا رب ارحمهما كما ربياني صغيرا إنا ہمارے گناہوں کو معاف فرما اور ہماری خطا و نجیسوں کو درگزر فرما اے کریم آقا مجرم بن کے آپ کی بارگاہ میں آئے ہیں اللہ اور جانتے ہیں کہ مجرم کو سوال کا حق نہیں ہے لیکن اے اللہ یہ بھی مانتے ہیں کہ آپ سے بڑا مہربان بھی کوئی نہیں ہے اللہ آپ سے نہ مانگے تو کس سے مانگے اللہ کوئی اور چیز نہیں ہے سوائے ہمارے گناہوں کی ٹوٹی کے اللہ گناہوں کی گٹھی لیے ہوئے آپ کی بارگاہ میں حاضر ہوئے ہیں اللہ ہاتھوں کو بھیج کا پیالہ بنائے ہوئے آپ کے سامنے پھیلائے ہوئے ہیں اے کریم آقا اے کریم آقا آپ کے نیک لوگوں نے سب کچھ کر کے بھی آپ سے بھیج مانگی ہے معافی مانگی ہے اللہ ہم پتھر دل لیے ہوئے آئے ہیں گناہ پہ گناہ کرتے ہیں لیکن ہمیں رونا بھی نہیں آتا ہے مانگنا بھی نہیں آتا ہے اے کریم آقا آپ کی توفیق سے آپ کی چوکھٹ سے آپ پڑے ہیں اللہ ہمیں معاف فرما دیجیے الہی اب تو کل ہاسی عطا کا مقرم بے جنوبی فقط دعا کا ان تک پھر فان کا رضا کا اہل و ان تک رتف میر ہم سوا کا اے اللہ آپ کی بارگاہ میں آئے ہیں اے کریم آقا اے کریم آقا گناہوں کا بوجھ لیے ہوئے آئے ہیں گناہوں کا اقرار کرتے ہوئے آئے ہیں مانا کہ ہم بڑے گنہگار ہیں خطا کار ہیں سیاہ کار ہیں ناہنجار ہیں بڑے گندے ہیں لیکن آپ ہی کے بندے ہیں اللہ آپ ہی کے بندے ہیں اللہ آقا صلی اللہ علیہ وسلم کی امت ہی ہے اللہ اے کریم آقا ہماری مثال تو ایسی ہے جیسے ایک ماں نے بچے کو نہلا کر دھلا کر اللہ خوشبو لگا کر اچھے کپڑے پہنا کر گھر سے باہر بھیجا اور ایک بات کہا کہ کپڑوں کو میلا نہیں کرنا اللہ تھوڑی دیر میں بچہ گندگی سے لت پت ہو کر آتا ہے ماں گھور گھور کے دیکھتی ہے بچہ شرمندگی کی نگاہ سے کہتا ہے ماں گندا ہونا میرا کام ہے پاک کرنا تیرا کام ہے اللہ اسی طریقے سے آپ نے ہم کو ایمان کی نعمت عطا فرمائی اسلام کی دولت عطا فرمائی دنیا میں بھیجا ہے ہم نے ایمان کو بھی تباہ کر لیا ہے اخلاق کو بھی برباد کر لیا ہے اعمال بھی ہمارے برے ہو گئے ہیں آپ کی بارگاہ میں حاضر ہیں اللہ وہ آپ سے یہی کہتے ہیں گناہ ہم سے ہوتا ہے اور معافی آپ سے ہوتی ہے اللہ آپ معاف کرنے کو پسند فرماتے ہیں آپ کو معافی بہت پسند ہے اللہ جی معاف فرما دیجیے وہ اللہ جی معاف فرما دیجئے، اللہ معاف فرما دیجئے، بادشاہ جرم مارا درگزار، ماں گنہ گاریں تو آ مردگار، ماں گنہ گاریں تو آ مردگار، ماں گنہ گاریں تو آ مردگار، بردر آمد بندے بگریختہ، بردر آمد بندے بگریختہ، آب روئے خود بہسیاں ریختہ، اللہ ہم نے اپنے گناہوں کی وجہ سے اپنی عزت کو گنوا لی ہے، اپنی ہے اللہ اپنی عزت کو گنوایا ہے، اپنی حیثیت کو گھٹایا ہے، سب کچھ کو یہ کھویا ہے، لیکن یا اللہ ایک امید کے ساتھ آئے ہیں کہ اللہ آپ نے بڑے بڑوں کو معاف کیا ہے، اللہ ہمیں بھی معاف فرما دیجئے، آپ نے بڑوں بڑوں کے ساتھ نرمی کا حکم دیا ہے، اللہ آپ ہمارے ساتھ بھی نرمی کا معاملہ فرما دیجئے، اللہ جی آپ نے فضیل ابن عیاض کو ڈاکوؤں کے سردار سے نکال کر اولیاء کا سردار بنایا ہے، اللہ آپ تو وہی اللہ ہیں، اللہ ہم ان گنہ گار بھی آپ کی بارگاہ میں حاضر ہیں، اللہ جی ہمارے گناہوں کو معاف فرما کر، ہمارے دلوں کو پاک فرما کر، ہماری نگاہوں کو صاف فرما کر، ہمیں بھی اپنے نیک بندوں میں شامل فرما لیجیے اللہ، اللہ جی نیک بنا لیجیے اللہ، آپ کا کیا بگڑ جائے گا اللہ، آپ کے خزانے میں کیا کمی ہو جائے گی اللہ، ہمیں ایمان کامل عطا فرمائیے، یقین صادق عطا فرمائیے، حسن عمل عطا فرمائیے، اخلاق حسن عطا فرمائیے، اے اللہ دل کی برائیوں کو دور فرمائیے، اے اللہ اچھی عادتیں عطا فرمائیے، اے کریم آقا، اے کریم آقا، ہماری کون سی چیز ایسی ہے اللہ جو آپ کی بارگاہ میں ہم پیش کر سکیں اللہ، کوئی چیز بھی تو نہیں ہے نا اللہ، اگر اسی حال میں موت آ گئی تو ہمارا کیا ہوگا اللہ، اللہ جی کوئی چیز ایسی نہیں ہے جو آپ کی بارگاہ میں ہم پیش کر سکیں اللہ، اللہ جی معاف فرما دیجئے، ہمارے دل کو بدل دیجئے، ہمارے اندر صفت احسان عطا فرما دیجئے، اس کے بعد کی زندگی کو گزری ہوئی زندگی سے بہتر بنا دیجئے، آنے والے وقت کو گزرے وقت سے بہتر بنا دیجئے، اللہ ہمیں اپنی حفاظت میں لے لیجئے، اللہ اپنی حفاظت میں لے لیجئے، نفس و شیطان کے حوالے نہ فرمائیے، نفس و شیطان کے حوالے نہ فرمائیے، اللہ ہم اچھا بننا چاہتے ہیں اللہ، آپ سے قریب ہونا چاہتے ہیں اللہ، لیکن کوشش کرتے ہیں تو نفس و شیطان ایسی لات مارتے ہیں، ہم چار قدم پیچھے ہو جاتے ہیں اللہ، بننے کے بعد بگڑنے سے بچا لیجئے، نیک ہونے کے بعد برے ہونے سے بچا لیجئے، آپ سے قریب ہونے کے بعد دور ہونے سے بچا لیجئے، اے کریم آقا ہمارے حال پر رحم فرما دیجئے، اللہ سارا عالم اسلام جل رہا ہے اللہ، عرب و عجم میں آگ لگی ہوئی ہے اللہ، اے اللہ سب جگہ پریشان ہے اللہ، اے اللہ عزت عصمتیں لوٹی جا رہی ہیں اللہ، جان و مال تباہ ہو رہے ہیں اللہ، اہل و عیال اللہ آنکھوں کے سامنے قتل کیے جا رہے ہیں اللہ، عصمت دریاں ہو رہی ہیں اللہ، امت کا خون پانی کی طرح بہہ رہا ہے اللہ، ہر دن آنے والا کوئی اللہ گزرے دن سے خراب نظر آ رہا ہے اللہ، اے قریب آقا ہم گنہ گار ہیں، فتح کار ہیں، سیاہ کار ہیں، ناہم جار ہیں، لیکن آپ ہی کے بندے ہیں اللہ، آقا صلی اللہ علیہ وسلم کے امت ہی ہیں اللہ، اے اللہ اے اللہ آپ ہم کو مت دیکھیے اللہ، آپ گنبد خضرا کو دیکھیے اللہ، اللہ جی یہ نظارہ آپ نے حبیب کو بتا دیجئے، آپ کے امت ہی بیٹھے رو رہے ہیں، اللہ جی ایک نظارہ ان کو دکھا دیجئے اللہ، ان کا دل تھوڑی دیر کے لیے ٹھنڈا ہو جائے اللہ، ہمارا سلام ان کی بارگاہ میں پہنچا دیجئے اللہ، اللہ آپ کے لیے کیا مشکل ہے اللہ، آپ نے بلایا ہے اللہ تو ہم آئے ہیں اللہ، دور سے آئے ہیں دیر سے آئے ہیں اللہ، ورنہ اس ویرانے میں کون آتا ہے اللہ، یہاں کون جاتا ہے اللہ، لیکن آپ نے بلایا ہے اللہ، محروم نہ لوٹائیے اللہ، اے اللہ جھولیوں کو بھر دیجیے اللہ، ایمان سے بھر دیجیے اللہ، اعمال سے بھر دیجیے اللہ، اخلاق سے بھر دیجیے اللہ، کردار سے بھر دیجیے اللہ، اقدار سے بھر دیجیے اللہ، برکتوں اور رحمتوں سے بھر دیجیے اللہ، ہدایتوں سے بھر دیجیے اللہ، اللہ محروم نہ فرمائیے اللہ، ہم نے مانا ہے ہم نے آپ کے احکام کو توڑا ہے، حبیب صلی اللہ علیہ وسلم کی سنتوں کو توڑا ہے، اللہ دین کو ہم نے اللہ اے اللہ سستی اور مستی کی وجہ سے پسے پشت ڈھالا ہے اللہ، اللہ ہم نے مانا ہے اللہ، ہمیں دین پر چلنے کی توفیق عطا فرمائیے، توفیق دین پر عمل کی توفیق عطا فرمائیے۔ اے کریم آقا، اے اللہ، آج غیر ہم پہ ہنس رہے ہیں اللہ، غیر ہم پہ ہنس رہے ہیں اللہ، وہ پوچھ رہے ہیں تمہارا خدا کہاں ہے، اس کی مددیں کہاں ہیں۔ اللہ جی، آپ غیروں کے سامنے ہم کو رسوا نہ فرمائیے اللہ، ہم کو رسوا نہ فرمائیے اللہ۔ اللہ جی، ہمیں اپنے اعمال کو بدلنے کی توفیق عطا فرمائیے اللہ، آپ کی رحمتوں کو نازل فرمائیے اللہ، آپ کی مددوں کو شامل فرمائیے اللہ۔ آئے دن اے اللہ، آئے دن حالات نازک سے نازک تر ہوتے جا رہے ہیں اللہ۔ اے اللہ، ہمارے بچوں کی عزت و عصمتوں کی حفاظت فرمائیے اللہ۔ اے کریم آقا، بری صحبتوں سے بچائیے، بری عادتوں سے بچائیے، برے ماحول سے بچائیے۔ اے اللہ، بری گندی عادتوں سے بچائیے۔ اے کریم آقا، ہم سب کی پریشانیوں کو دور فرمائیے، سب کو صحت و سلامتی عطا فرمائیے۔ اے اللہ، جسمانی روحانی عافیت عطا فرمائیے۔ اے اللہ، قرض سے بچائیے، مرض سے بچائیے، ذلت سے بچائیے، قلت سے بچائیے، علت سے بچائیے۔ اے اللہ، اے اللہ، پریشانیوں کو دور فرمائیے۔ اے اللہ، وبا سے بلا سے بچائیے، زہر سے سحر سے بچائیے، بھوت پری کے اثر سے بچائیے، اپنے اور غیروں کے شر سے بچائیے۔ اے کریم آقا، سارے عالم اسلام کی حفاظت فرمائیے، جان کی، مال کی، ایمان کی، اعمال کی، اقدار کی حفاظت فرمائیے، یتیموں کی، یسیروں کی، بیواؤں کی، معذوروں کی، مجبوروں کی مدد فرمائیے، مرحومین کی بخشش فرمائیے۔ اللہ، مقصود مرحومین کی بخشش فرمائیے۔ اے اللہ، ہم سب کی جائز مرادوں کو پوری فرمائیے۔ اے اللہ، اے اللہ، رکے ہوئے اٹکے ہوئے کاموں کو پورا فرمائیے۔ اے کریم آقا، ہماری ہر چیز میں برکت عطا فرمائیے، ہماری کمائیوں میں برکت عطا فرمائیے، ہمارے اعمال میں برکت عطا فرمائیے، ہمارے اوقات میں برکت عطا فرمائیے، ہماری زندگیوں میں برکت عطا فرمائیے۔ اے کریم آقا، جو مانگا ہے عطا فرمائیے، جو مانگنے سے رہ گیا عطا فرمائیے۔ اے کریم آقا، ایک نظر کرم فرمائیے، تیری ایک نظر کی بات ہے، میری زندگی کا سوال ہے، اس یہاں سے کبھی ہم نے کنارہ نہ کیا، پر تو نے دل آزردہ ہمارا نہ کیا، ہم نے جہنم کی بہت کی تدبیر، مگر تیری رحمت نے گوارا نہ کیا۔ اللہ، آپ کی رحمت تو ہم کو بلاتی ہے، بازا بازا ہر آنچے ہستی بازا، میرے بندے آ جا آ جا، جو کچھ کے تو ہو آ جا، مگر کافر و ببر و بت پرستی بازا، اگر تو کافر رہے تو بھی آ جا، اگر تو بت پرست ہے تو بھی آ جا، اگر تو آتش پرست ہے تو بھی آ جا۔ ان درگاہ ماں درگاہ نومیدی نے، میرا یہ دربار نومیدی کا دربار نہیں ہے، صد بار توبہ شکستی بازا، اگر تو نے توبہ سر سو بار بھی توبہ کو توڑا ہے تو آ جا۔ اللہ جی، ہم نے بہت مرتبہ توبہ کو توڑا ہے اللہ، لیکن پھر بھی آپ ہی کے پاس آئے ہیں اللہ۔ اللہ جی، آپ معاف کرنے کو پسند کرتے ہیں اللہ، آپ کو معافی بہت پسند ہے اللہ۔ اللہ جی، معاف فرما دیجیے، ہمیں بھی معاف فرما دیجیے، ہمارے والدین کو بھی معاف فرما دیجیے، ہمارے بھائی بہنوں کو بھی معاف فرما دیجیے، ہماری اولاد کو بھی معاف فرما دیجیے، ہمارے رشتہ داروں کو بھی معاف فرما دیجیے، ہمارے محلے والوں کو بھی معاف فرما دیجیے، ہماری بستی والوں کو معاف فرمائیے، اللہ پورے عالم والوں کو معاف فرمائیے۔ اللہ، آپ نے معاف کر دیا تو آپ کا کیا بگڑ جائے گا اللہ؟ اللہ معاف فرما دیجیے، اللہ معاف فرما دیجیے، اللہ معاف فرما دیجیے۔ اللہ، ہم توبہ کرتے ہیں، ہماری توبہ قبول فرمائیے۔ اللہ، ہم توبہ کرتے ہیں، ہماری توبہ کو قبول فرمائیے۔ اللہ جی، ہمیں معاف فرمائیے۔ اللہ، عالم کے حالات کو بدل دیجیے، اللہ عالم کے حالات کو بدل دیجیے۔ اللہ، ایک نظر کرم فرما دیجیے۔ اے کریم آقا، اے اللہ، ہمارے یہاں جمع ہونے کو قبول فرمائیے، ہمارے آنے کو قبول فرمائیے۔ اللہ، ہمارے آنے کو قبول فرمائیے۔ اللہ، اس جگہ کی ہر طرف سے حفاظت فرمائیے، آگے سے، پیچھے سے، دائیں سے، بائیں سے، اوپر سے، نیچے سے حفاظت فرمائیے، بری نظروں سے بچائیے۔